ओम शांति। परम प्यारे बाप दादा की, आप सभी बहुत बहुत मीठी प्यारी भोली माताओं को देख, आपका इतना बड़ा संगठन देख, प्यारे बाबा भी बहुत बहुत हर्षा रहे होंगे और आप सब पर निरंतर वरदानों की वर्षा कर रहे हैं। और प्यारे बाबा के साथ साथ सभी को आपका ये संगठन देखकर बहुत खुशी हो रही है, बहुत खुशी हो रही है। और आप सब भी तो खुश है ना, बहुत हाँ खुश है, सब खुश है। अच्छा, संतुष्ट है, सब संतुष्ट है। अच्छा, तो बस फिर आज का टॉपिक तो श्रेष्ठ स्थिति बन गई है आपकी, हाँ, क्योंकि माताओं की स्थिति ऊंची बाबा को विश्व में प्रत्यक्ष कर देगी। बाबा की प्रत्यक्षता के निमित्त आप सब माताओं के ऊपर बहुत बड़ी जिम्मेवारी है। और ये कितनी कमाल है कि माताएं बच्ची कर रही हैं, तपस्या कर रही हैं और बाबा की ऐसी प्यार में खोई हुई त्यागी तपस्वी अपनी स्थिति से, इतनी ऊंची स्थिति से जल्दी ही बाबा की प्रत्यक्षता करके ही दिखाएंगी। तो अवश्य ही कोई भी बात, कोई भी परीक्षा, कोई भी परिस्थिति आपकी स्थिति को हलचल में नहीं लाए, ऐसा बाबा चाहते हैं। तो हमारी अपनी स्व स्थिति कितनी ऊंची है, मुझे ऐसी बनाकर रखनी है कि मैं हर परिस्थिति को सहज पार कर जाऊं। ऐसे नहीं, कई बार कई सोचते हैं ऐसे तो मेरी स्थिति बहुत अच्छी रहती है, पर बात ही ऐसी थी, परिस्थिति ऐसी थी, हालात ही ऐसे बन गए, इसलिए मेरी स्थिति ऊपर नीचे हो गई। ये बात जचती है, हाँ जचती है, हाँ या ना? ना, नहीं जचती। अरे उसी बात के लिए ही तो पार करने की हमारी स्थिति इतनी स्ट्रांग होनी चाहिए। अगर स्थिति अच्छी थी, स्ट्रांग थी, तो परिस्थिति को पार क्यों नहीं कर पाए? उसी समय ही तो असली पता चलता है कि वाकई मेरी स्थिति इतनी स्ट्रांग है, इतनी ऊंची है। जैसे कोई स्टूडेंट पढ़ने वाला जब टेस्ट हो, परीक्षा हो, और उस समय ही कहे कि ये कारण था इसलिए मैं फेल हुआ या नंबर अच्छे नहीं आए, तो उससे साफ पता चलता है, टेस्ट के टाइम में तो असली पता चलता है, आगे पीछे तो कोई कुछ भी कहता रहे। तो प्यारे बाबा ने हम बच्चों को हमारी स्व स्थिति कैसी होनी चाहिए, क्योंकि स्व स्थिति माना ही श्रेष्ठ स्थिति। ऐसे नहीं हाँ मैं अच्छी हूं, ठीक हूं, बस श्रेष्ठ स्थिति, ऊंची स्थिति। स्व स्थिति माना ही सहज बाबा की याद में रहने वाली स्थिति, بابا کی یاد کی بھی محنت نہیں کرنی پڑے، اس کی محبت میں صدا چل رہے ہیں، بس ایک بابا دوسرا نہ کوئی، ایسی استھتی ایکاگر سہج ہو جائے، سہج کرم یوگی رہے، سہج ہماری دنچریا ودھیوت چلتی رہے، ایسے نہیں آج امرت ویلا کیا کل نہیں کیا، آج تو پاور فل تھا کل تو بالکل یوگ ہی نہیں لگا، آج تو میرا من اچھا نہیں ہے، نہیں، سدا من اچھا، سدا من ایکاگر، سوستھتی مانا کہ ہماری استھتی کبھی بھی ہلچل میں نہیں آئے، ایسے نہیں آج تو میں خوش ہوں اور پھر میں کوئی بات کے پربھاؤ میں آ گئی، ڈگمگ ہو گئی، یہاں تک کہ رونا بھی آ گیا، یہ ہلچل ہوئی نا، ہلچل کی نشانی کیا ہے؟ کبھی من ٹھیک کبھی من خراب، یا کوئی بھی بات کے پربھاؤ میں آتے ہیں تو منوستھتی ڈگمگا جاتی ہے، ہلچل میں آ جاتی ہے، اس کے افیکٹ میں آ جاتی ہے۔ تو اپنی استھتی سو استھتی مانا میری اوریجنل استھتی سو کی ایسی رکھنی ہے جو کوئی بھی بات کے ہلچل میں نہیں آئے۔ اسی لیے تو ابھی آپ سبھی نے ہاتھ کھڑا کیا کہ میں بہت خوش ہوں، کیونکہ اس سمے آپ کوئی بھی ہلچل میں نہیں ہو، نہیں ہے نا؟ ہاں یہ ہے کوئی ہونا بھی نہیں بھائی، مان لیا جائے کھانا آپ کو دیری سے ملے اور دوسرے پہلے کھا جائیں تو تھوڑا سا من میں آ جائے گا، ہاں نہیں آئے گا، ابھی نہیں آئے گا نا، تو کبھی بھی نہیں آئے، ٹھیک ہے نا؟ اب یہاں سے ایسے پکے ہو کے جانا ہے تب تو مزہ ہے نا، یہاں تو استھتی بہت اچھی ہے، بنی بنائی تھالی ہاتھ میں ملتی ہے، چلو تھوڑا انتظار ہی کرنا پڑتا ہے نا، ماتاؤں کو تو ویسے بھی انتظار کرنے کا ہاں سوبھاؤ ہوتا ہی ہے، گھر میں بھی تو انتظار کرتی ہیں، ہاں بچے آئیں گے کھانا کھلاؤں گی، پتی آئے گا یا فلانا مہمان آئے گا، انتظار کرتی ہے۔ یہاں تو بابا کے گھر میں وہ انتظار بھی سکھدائی ہے، آرام سے یہاں بیٹھ کے بابا کی یاد میں کمائی جمع کرو گی، اور لائن میں بھی کھڑی ہوگی تو اور بھی مزہ آئے گا، یا نہیں آئے گا؟ پریوار کو نہارو، ہاں دیکھو خوش ہو۔ ابھی دو دن پہلے ہی بابا کی مرلی پربھو پریوار کی چلی تھی نا، کتنی اچھی کہ ایسا پریوار پھر تھوڑا ملتا ہے، تو آپ سب کو بھی آپس میں دیکھ کر کے اتنے بڑے سنگٹھن کو اپنی ہم جنس کو خوشی ہو رہی ہے نا، ہو رہی ہے نا، تو لگتا ہے ایسے تو نہیں کہ یہ پہلے لائن میں آ گئی میں بعد میں آئی، اچھا چلو بعد میں اگر کھانا ختم بھی ہو جائے، ویسے تو یہاں ہوتا نہیں اکھنڈ بھنڈارا چل رہا ہے، تو بھی استھتی ہلچل میں تو نہیں آئے گی نا، جس کی آئے گی وہ پہلے ہی بتا دو، اس کا پربندھ ہم پہلے سے ہی کر لیں، یا ان کی لائن الگ بنا دیں، نہیں نا ضرورت، بولو۔ ارے واہ، ہماری ماتائیں تو بڑی پکی ہیں، بڑی اسٹرانگ ہیں، یہ شریشٹھ استھتی کی نشانی ہے۔ ایسے ہی ہر بات میں، چلو یہ تو چھوٹی بات ہے، پہلے کھایا یا بعد میں کھایا کوئی فرق نہیں پڑتا ہے، پرنتو ہر بات میں ہمیں ہلچل میں نہیں آنا، کیونکہ آپ اپنے پریوار میں ستمبھ ہو، ستمبھ پلر ہو، اور پلر ہی کمزور ہوگا، گرو ماتا کہلاتی ہے نا، ہاں اور وہی کمزور ہوگا تو باقیوں کا کیا حال ہوگا؟ سوچو ذرا. اور ہم نے کئی بار دیکھا ہے, کئی پریواروں کو بھی دیکھا ہے کہ اگر ماتا تھوڑا کوئی بات کے افیکٹ میں آتی ہے تو سارے افیکٹ میں آ جاتے ہیں. ماتا مایوس ہوتی ہے یا کہیں کوئی بات ایسی گھٹتی ہے, ہاں گھٹنا تو کوئی بھی گھٹ سکتی ہے نا, مانا کوئی نے شریر چھوڑ دیا پریوار میں تو ماتا رونے لگتی ہے تو سارے رونے لگتے ہیں, بچے بھی اس کو دیکھ کے اور زور زور سے رونے لگتے ہیں. یہ ہماری آنکھوں دیکھی باتیں ہیں. جاتے ہیں نا کہیں کہیں سیوا پر بلاتے ہیں یا پریوار میں کوئی کس کو کشٹ آتا ہے, کوئی بیماری آتی ہے یا کوئی کسی بھی پرستھتیاں تو انیک آ سکتی ہے نا, تو اگر ماتا افیکٹ میں آتی ہے تو سارے آ جاتے ہیں. ماتا مضبوط رہتی ہے تو باقی بھی سب تھوڑے سے ہلکے رہتے ہیں اور اتنا زیادہ اس کے پربھاؤ میں نہیں آتے, نشچنت رہتے ہیں. اتنی بڑی ذمہ داری آپ ماتاؤں کے اوپر ہے. تو مجھے اپنی استھتی کو ارتھات اپنی انتر آتما کو بہت ایک دم ایسے ڈیٹیچ, اسٹرانگ, سیٹسفائیڈ, بالکل نشچنت رکھنا, ایک بل ایک بھروسہ. سو میں میرا جو نج سوروپ ہے اس کی کانشیس میں رہنا, اس آبھاس میں رہنا کہ وہاں پیارے بابا میں آپ کی کتنی شریشٹھ سنتان ہوں, یہ ایک سنکلپ ماتر ہی آپ کو بہت اچھا اندر سے اتنا احساس ہوگا کہ واہرے میں بس میرا نج سوروپ کتنا شدھ, کتنا شانت, کتنا پریم والا ہے. آپ کی واستوکتا یہ ہے اور آپ آتما ایسے گن والی, ایسے سوبھاؤ والی ماتا کا رول پلے کر رہی ہو. اور پیارے بابا نے آپ کو ٹائٹل دیا ہے شیو شکتی ہو, کہ آپ ایسی ہو شکتی آتما جس کی یہ کوالٹی ہے کہ میں آتما شکتی سوروپ ہوں, شیو سے جڑی ہوئی ہے. تو جب آپ سوئم کو اس سمرتی میں جتنا سارے دن میں بار بار لائیں گے, اب یہ سنکلپ کرنا تو کٹھن ہے نہیں, یہ تو آپ روٹی بیلتے بھی سنکلپ کر سکتی ہو, کہیں بھی کھڑی ہو سنکلپ کر سکتی ہو, کوئی بھی کرم کرتے سنکلپ کر سکتی ہو یا نہیں, ہاں بھوجن پروستے, کپڑے دھلائی کرتے یا فری بیٹھے ہیں یا کسی بھی کاروبار میں ہیں اور امرت ویلے سے اٹھتے ہی پہلا یہ سنکلپ ہو, پیارے بابا میں آپ کی شریشٹھ سنتان ہوں, میں شیو شکتی ہوں, آپ نے مجھے اتنا اونچا اٹھایا اور سارے وشو کی نظروں میں لایا, میرے سر پر گیان کلش رکھا, مجھے اتنا اونچا لکشی دیا. تو اس پرکار سے اپنے سوامان میں رہنے سے ہماری ستھی صدا اچھی شریشٹھ اونچی رہتی ہے. یہ ہے سو ستھی. جیسے یہ نیچرل یاد رہتا ہے میں ماتا ہوں, میں گھر سنبھالتی ہوں, چلو یہ بھی آتا ہوگا میں ساسو ہوں, ہو سکتا ہے یہ بھی آتا ہو, ساسو تو بیٹھی ہے نا کہیں, या और भी रोल तो आपको कई प्ले करने पड़ते हैं ना, जिठानी का, दिरानी का, मामी, चाची, काकी, पता नहीं कौन कौन से रोल प्ले करने पड़ते हैं, करने पड़ते हैं ना, सबको करने पड़ते हैं। आप में से कोई एक भी ऐसा जो नहीं है जो नहीं करना पड़ता हो, है कोई ऐसा? तो वो रोल भी अच्छा प्ले होगा। क्यों? क्योंकि वो अंदर आत्मा को ये महसूसता है कि ये मेरा रोल है और मैं स्वयं में शिव शक्ति हूं, ईश्वरीय संतान हूं। दादी जानकी सुनाती हैं, आप सबने सुना भी होगा, कई बार दादी क्लासेस में कहती हैं, अभी भी थोड़े दिन पहले भाइयों की बच्ची में भी दादी ने ये बात सुनाई, क्योंकि आप सबको पता है दादी तो एक देश से दूसरे देश, दूसरे देश से तीसरे देश, फटाफट बेहद सेवा में तत्पर होती हैं और सब हैरान होते हैं, बाहर के लोग, बड़े बड़े वीआईपीज की वृद्ध नारी और इतनी बड़ी सेवा और इतनी बड़ी विजिट करती हैं तो उनको भी आश्चर्य लगता है और वो दादी से कई सवाल पूछते हैं, तो महसूस होता है कि ये तो शिव शक्ति, महाशिव शक्ति है, महातपस्वनी है। तो दादी कहती है मेरे से कई पूछते हैं कि तुमने शादी की है, तो दादी उनको बड़ा हंस के उत्तर देती है, कहती है हाँ। तो फिर पूछते हैं उसका नाम क्या है, तो दादी कहती है मैं सुनाती हूँ, उसका नाम है दिलाराम। क्योंकि वो एक ही मालिक राम शिव बाबा है, मेरी दिल उससे जुड़ी हुई है, प्यारे बाबा से, तो उसका नाम सुनाती हूँ दिलाराम। तो कहते हैं अच्छा फिर तुमको बच्चे भी हैं, तो दादी कहती हाँ। फिर पूछते कितने, तो दादी कहती दो। फिर कहते उसका नाम क्या है, कहती सुख और शांति। भाई सुख बेटा हो गया, शांति बेटी हो गई। तो आप अपने बच्चों को इस रूप से देखती हो? दादी की तो जीवन ही सुख और शांति में रहना और सबको सुख शांति बांटना, हर पल बांटना, हर पल बांटना, हर घड़ी, चाहे कोई पास खड़ा है चाहे कोई दूर खड़ा है, चाहे दादी विश्व के किसी भी कोने में है, तो दादी सुख और शांति बांटती रहती है, बांटती रहती है। कैसे? क्योंकि खुद सुख स्वरूप है, क्योंकि खुद शांत स्वरूप है, क्योंकि खुद प्रेम स्वरूप है। आप सभी बहनें स्वयं को ऐसा अनुभव करती हो? आप सब चाहते हो ना हम दादी जैसा बन जाए, चाहते हो ना मम्मा बाबा जैसा बन जाए? जो चाहते हैं वो हाथ खड़ा करो। सब चाहते हैं, अच्छा, एक भी ऐसा नहीं जो नहीं चाहता, कहे मैं तो नहीं कर सकता हूँ, नहीं कर सकती हूँ, एक भी नहीं। वाह रे वाह, फिर तो ताली बजनी चाहिए। तो आप हर एक सुख स्वरूप आत्मा हो, शांत स्वरूप आत्मा हो, परंतु इसे बुद्धि की नॉलेज तक नहीं रखो। स्थिति कैसे अच्छी बनती है? जब हम इस स्वरूप को इमर्ज करेंगे, मर्ज रूप में तो आत्मा के अंदर ये गुण है ही, ये आपका आदि गुण है, अनादि गुण है आत्मा के अंदर। लेकिन मुझे इसकी अब जो पहचान मिली, इसका जो मैंने अभी जीवन में अनुभव किया, अनुभव तो सबने किया है, तब तो इतना अच्छा बाबा की याद में यहाँ बैठी हो, तब तो इतने प्रेम से बाबा को याद करती हो, योग लगाती हो और बाबा की हर श्री मत का पालन करने का अंदर से दृढ़ लक्ष्य है। अनुभव के बिना तो नहीं हो सकता ना, सब अनुभवी हो, सब अनुभवी हो ना। परंतु अब मुझे अपने इस अनुभव को, इस समझ को हमेशा अपने स्वरूप में इमर्ज रखना है, उसका प्रैक्टिकल यूज करना है। क्यों परिस्थिति हिला देती है? क्योंकि हम अपने इस स्वरूप को इमर्ज नहीं करते। अब मान लीजिए कोई बात ऐसी आती है जो अशांति करने वाली है, अब वो हमारे ऊपर असर ना करे, हम अशांत ना हो, यही है ना हमारी स्थिति अच्छी की निशानी। तो मुझे, मैं शांत स्वरूप आत्मा हूं, ये मेरा निजी गुण है, ये मेरा स्वधर्म है, तो मेरे को उसी ही महसूसता में अर्थात उसे अपने मन वचन कर्म में यूज करना होगा, ये अपने आप को उस स्वरूप में लाना होगा कि जब मैं हुई शांत स्वरूप आत्मा तो मैं इस बात के कारण अशांत कैसे हो सकती हूं। तो उस बात से मुझे अपने को न्यारा रखना होगा और न्यारा रखने के लिए ही पूर्ववत सदा ही, जब कोई बात नहीं है उस समय भी अपने को शांत स्वरूप स्थिति में ऐसे इमर्ज रूप में उस स्वरूप में रहना होगा। तो जब हम अपनी रोज की दिनचर्या में अपने इन निजी गुणों के अनुसार कर्म में रहते हैं, उस अनुभव में रहते हैं, तो जिस समय कोई बात आती है उस समय हम खुद को सहज शांत कर सकते हैं। क्यों? क्योंकि निजी गुण में रहना आत्मा की एक क्वालिटी है, नेचुरल क्वालिटी है। एक छोटा सा मिसाल सुनाती हूँ। एक बार एक राजा के पास एक तोता था, बहुत सुंदर तोता था और राजा को बड़ा अच्छा लगता था वो तोता। तो राजा ने उसके लिए सोने का पिंजड़ा बनवाया और उसके ऊपर एक दो सेवाधारी भी रखे और राजा अपने हाथ से रोज उसको गोल्डन एप्पल खिलाता और वो सेवाधारी भी उसको टाइम टाइम पे पानी, खाना और सब देते। लेकिन फिर भी पिंजड़ा तो पिंजड़ा ही होता ना, चाहे वो सोने का हो, चाहे राजमहल में हो, हाँ चाहे राजा के सामने हो। तो बहुत दिन बाद उस तोते को ख्याल आया, अपने साथियों की याद आई, तो उसने राजा को कहा मैं थोड़े दिन अपने साथियों के पास जाना चाहता हूँ। तो राजा चाहता तो नहीं था कि ये जाए, लेकिन जिससे प्यार होता है उसको छुट्टी भी दे देते हैं, समझते हैं ये मौज में रहे थोड़ा। हाँ, तो राजा ने कहा अच्छा जाओ लेकिन जल्दी वापस लौट के आना। तो पिंजड़ा नौकर ने राजा के ऑर्डर पर खोल दिया और पिंजड़ा खुलते ही और तोता उड़ चला। और जब तोता उड़ करके गया तो राजा को ये आश थी आ जाएगा दो चार दिन के अंदर वापिस। अब दो चार दिन बीत गए लेकिन वो वापिस नहीं आया। तो राजा ने सोचा कुछ कारण हुआ होगा, चलो और दो चार दिन में आ जाएगा। ऐसे दो चार दिन करते तोता तो वापस लौटा ही नहीं। पहले तो राजा को थोड़ा सा अंदर तोते में वो थी प्यार की, तो थोड़ा सा मन वो हुआ, फिर धीरे धीरे भूल जाती है याद, भूल गया। तो कुछ टाइम बाद राजा शिकार के लिए निकला हुआ था, अक्सर जाता था, तो शिकार करते करते गहरे जंगल में चला गया। अब गहरे जंगल में पहुंचा तो क्या देखता है कि सामने एक पेड़ की टहनी पर तोता एक झूल रहा है। तो राजा का ध्यान गया उस तरफ, तो राजा थोड़ा और आगे बढ़ा। तो जब आगे बढ़ा तो उसने देखा ये तो वही तोता है जो मेरे पास रहता था, और अब यहाँ ये क्या जंगल में एक पेड़ की टहनी पर और झूल रहा है, और अपने पंजों से उसने टहनी को पकड़ा हुआ है। क्योंकि आपको मालूम हो कि तोते की ये नेचर होती है, उसे इसमें बड़ा मजा आता है कि वो टहनी को पकड़ के उल्टा झूलता है ऐसे करके, तो उसमें बड़ा आनंदित होता है क्योंकि उसका निजी गुण है। तो राजा ने उसको बड़े प्यार से निहारा, मुस्कुराया, और राजा चाहता था कि इस तोते को मैं वापस ले चलूं, लेकिन तोते ने उस कोई भी आकर्षण में आया नहीं। ना उसे सोने का पिंजड़ा याद आया, ना उसे कोई गोल्डन एप्पल याद आया, ना उसे कोई राजा की बात याद आई, और अपनी उस मस्ती में उस टहनी पे वो झूलता रहा, झूलता रहा। उसमें उसको बहुत आनंद और सुख महसूस हो रहा था। तो बाबा ने हम बच्चों की, हमारी जो ओरिजिनलिटी है, स्व की स्थिति जो है, जो निजी गुण है, उसके अनुसार मेरी स्थिति रहे। और वो निजी गुण क्या है कि मैं ओरिजिनल में शांत स्वरूप, सुख स्वरूप, प्रेम स्वरूप, पवित्र स्वरूप आत्मा हूं। मुझे स्वयं को इस स्मृतियों में, इस कॉन्शियस में रमण करना है, आनंदित रहना है। ये लगातार हमारी स्थिति बनी रहे। तो जब इस प्रकार से हम अपनी दिनचर्या में स्वयं को इस अनुभव में रखते हैं, तो ये पक्की बात है कि हमारे आगे जब कोई भी बात आती है, कोई भी परिस्थिति घटना आती है, तो हम उसके प्रभाव में नहीं आएंगे। अब बातें तो आएंगी, ये नहीं है बातें नहीं आएंगी, या कोई परीक्षा नहीं आएगी, परंतु मुझको अपने को अपने उस निज स्वरूप के अनुभव में रहने से, अपनी स्थिति अच्छी रखने से वो बातों का प्रभाव नहीं होगा। साइंस में भी देखो इतना गुण है, ताकत है कि वो गर्मी को सर्दी में बदल देती है ना। कितनी तपश होती है, अंदर बैठते हैं, पंखा चलाते हैं, एसी कूलर चलाते हैं, और गर्मी भाग जाती है। गर्मी है बाहर, लेकिन आपके पास से भाग गई, ऐसे ही ना। हाँ, आपके पास नहीं है, आराम से बैठे हो, देखो कितने क्या पंखे की हवा चल रही है, सबका पल्ला और बाल भी लहरा रहे हैं थोड़े थोड़े। हाँ, आ रहा है ना मजा। बाहर देखो, खड़े हो सकते हैं। तो साइंस ने ये करके दिखाया ना, वो गर्म को सरद, सरद को गर्म कर सकती है। हाँ, हीटर जलाओ सर्दी में तो तपश आ जाती है, ओवन चलाती हो आप माताएं किचन में, एक मिनट में हाँ चीज पक के बाहर निकल आती है तैयार होके। क्या कमाल है ना, कमाल। तो मेरी साइलेंस पावर, मेरा मौन में रहना, इस समय आप सब मौन बच्ची में हैं, आप सब को ये डायरेक्शन मिला हुआ है कि बातें नहीं करनी और मन का भी मौन रखना है। दादी गुलजार सुनाती है, जब हम 14 वर्ष भट्टी में थे, भले हम मुख से मौन में रहते थे, लेकिन बाबा हमसे क्योंकि मौन का अनुभव सुनता था, पूछता था, तो हम अंदर से भी मौन में रहते थे कि सोचना ही नहीं है ज्यादा। ज्यादा सोचने से ही मनोस्थिति खराब होती है, क्योंकि आंखें देख लेती हैं, कान सुन लेते हैं तो मन चलने लगता है। मुख तो बंद है, अब देख लिया फलानी मेरे आगे आके बैठ गई, अब मुख से तो बोलना नहीं है, मौन रखा हुआ है आपने, तो बस आंखों ने देख लिया, अब संकल्प चलेंगे, देखो इसको समझ नहीं है, इसको अब मैं कहूं उठ यहां से, उठती है कि नहीं उठती है, पता नहीं क्या क्या संकल्प चल पड़ते हैं। एक छोटी सी बात है ये, और घर में तो कितनी बातें ऐसे ही हो जाती हैं। यहाँ तो चलो आप बहुत अच्छे उसमें वायुमंडल में हैं और इतनी अच्छी पालना मिल रही है आपको, इतने अच्छे ज्ञान रत्नों से झोली भर रही है, तो उस मस्ती में मस्त हो, परंतु घर में तो फिर छोटी छोटी बात खटकने लगती है, इसने ऐसे क्यों बोला, इसने ऐसे क्यों कहा, ऐसे नहीं होता तो वैसे ही होता। तो दादी सुनाती है कि मन का भी मौन रखो, संकल्पों की हलचल में नहीं आओ, ज्यादा सोचते हो ना इसलिए भी स्थिति अच्छी नहीं बनती है, और दूसरा फिर वो बात बहुत बड़ी लगती है, बहुत सोचने से छोटी सी बात भी बहुत बड़ी हो जाती है। और सच बताएं माताओं में थोड़ा ज्यादा सोचने का होता है, ज्यादा चिंता करती है, घर संभालती है ना, कहेगी पता नहीं लेट आया है पति, भूखा होगा प्यासा होगा, होटल ना चला गया हो, फलाने के घर ना चला गया हो, परंतु बॉस ने पता नहीं क्या कहा होगा, आज उसका मन ठीक होगा कि नहीं होगा, कोई ऑफिस में घटना तो नहीं घट गई होगी। रोज की दिनचर्या में आदत बना ली है, फिर वो बेचारा हंसता हंसाता आ जाता है या थका मका आ जाता है, कहती है मैं तो ऐसे ही माथा मारती रही, चलो आप आ गए, अरे जो घंटा भर सोचा इतना वो किस खाते में गया, उस समय आपकी मनोस्थिति कैसी रही, कितने संकल्प चला लिए, और उन संकल्पों का इफेक्ट सिर्फ उसी समय नहीं लेकिन आत्मा को कमजोर कर देता है, और फिर आदत पड़ जाती है, फिर हर बात में सोचने की आदत पड़ती है। कल को बच्चा लेट आएगा तब भी सोचेंगी, नौकरानी लेट आएगी तब भी सोचेंगी, किसके लिए उल्टा सोचेंगी किसके लिए सुलटा सोचेंगी, संकल्प पे संकल्प, संकल्प पे संकल्प, आदत बन गई है। इस बच्ची में वो आदत भी चेंज करनी है, इतनी शक्ति भरनी है, स्थिति को इतना मजबूत बनाना है। तो अपने उस निज स्वरूप और निज गुण के अनुसार सोचो, उसमें रमण करो, बार बार वही चिंतन करो, तो ये व्यर्थ का चिंतन नहीं रहेगा, वो आदत नहीं रहेगी। ये है असली मनोस्थिति को शांत रखना, ये है मौन। तो मुख अपने आप ही शांत रहेगा, फिर मुख को ज्यादा बोलना भी नहीं पड़ेगा, थोड़े ही बोलने से काम चल जाएगा। और एक विशेष बात मैं आपको संक्षेप में बताती हूं कि देखो, जिस बात से समस्या आती है, परिस्थिति आती है, वो आप जानते हो अच्छी तरह, मैं उसका विस्तार इस समय नहीं करूंगी। भाई कोई भी परीक्षा आएगी तो कहां से आएगी, या तो धन से आएगी, या तो तन से आएगी, या तो संबंध से आएगी, हाँ, या तो मन से आएगी। इस समय मान लीजिए कोई भी बात आपकी बुद्धि में आती है, अभी तो लानी नहीं है, चार दिन बच्ची में हो सकता है घर जाते ही समस्या खड़ी हुई मिले, हो सकता है ना, हाँ, या आप समस्या में से ही अपने को छुड़ा के आई हो, किसी भी प्रकार की जो भी बातें आती हैं, टोटल अब बातों की गिनती करेंगे तो बहुत लंबी लिस्ट निकल आएगी, आप जितनी हजार माताएं बैठी हैं ना, इतनी हजार बातें आएंगी, हर एक 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 बात सुनाएगी, मेरे आगे ये परीक्षा आती है, दूसरी कहेगी मेरे आगे ये परीक्षा आती है। एक बार एक माता प्यारे बाप दादा से, अव्यक्त बाप दादा से मिल रही थी, आप सबको पता हो कि पहले बाप दादा
अव्यक्त रूप से एक एक से मुलाकात करते थे और दृष्टि देते हुए प्यारे बाबा वरदान देते थे। परिवार छोटा था, धीरे धीरे परिवार बढ़ गया। अब बाबा आप सबको एक साथ देखकर वरदान देते हैं, तो वो माता इतनी भोली, बाबा उससे पूछ रहे हैं ठीक हो? वो माता कहती है बाबा मेरे घुटनों में दर्द रहता है। देखो उसको बिचारी को भोली है ना, और सच्चाई है ये, तो घुटनों में दर्द तो हो ही जाता है अक्सर माताओं को या कोई को भी हो सकता है ना। तो उसको यही अपनी बहुत बड़ी घटना कहें, हाँ परिस्थिति कहें कि मैं घुटनों के दर्द के कारण क्लास में नहीं आ सकती हूँ, चल नहीं सकती हूँ, तो महसूस होता है, दुख होता है उसके कारण। ऐसे ये तो छोटी सी बात आपने सुनाई क्योंकि उसने बाबा के आगे बोला, पर आपके आगे चाहे तन की आए, मन की आए, धन की आए, माना पति की कमाई कम आने लग गई, या बच्चा पढ़ लिख गया कमाता नहीं है, या बच्चा पढ़ाई अच्छी नहीं करता है, या घर में कोई संस्कारों का टक्कर चलता है, आपस में बनती नहीं है, पति का स्वभाव किस प्रकार का, बच्चों का किस प्रकार का, और कुछ नहीं तो पड़ोसी से ही झगड़ा होता रहता है, या अन्य कैसी भी बात आए, चाहे अपने तरफ से आए, चाहे परिवार के संबंधों की तरफ से आए, चाहे किसी भी तरफ से आए, उन्हीं ही बातों को जैसे तन से आई या धन से आई या संबंध से आई या मन से आई, जो समस्या का कारण है वास्तव में वही समस्या का समाधान बन सकता है। ये बड़े राज की बात मैं आपको सुना रही हूं, और कई माताओं के जीवन को देखते हुए, कई परिवारों के जो बाबा के बन गए, अच्छे अच्छे परिवार, आप सभी बाबा के बच्चे, हाँ अच्छी अच्छी माताएं, तो कैसे बातें नहीं आई, तो हो नहीं सकता, है ही कलयुग, है ही तमो प्रधान दुनिया, है ही सारा कैसे, भगवान उसी को बदलने आया है, तो उस इस दुनिया को बदलने के लिए ही और स्वयं को बदलने के लिए ही जो हमारी परीक्षा कारण बनती है, तो बाबा ने हमें बहुत सहज समाधान दिया हुआ है और इस जन्म और समय को भी वरदान दिया हुआ है। उसी ही माध्यम को आप ईश्वर के प्रति लगाओ। तन है तो तन से परीक्षा आई, लेकिन तन को ही ईश्वर के प्रति लगाओ। धन से परीक्षा आई, धन को ही ईश्वर के प्रति लगाओ। संबंध से परीक्षा आती है, संबंध को ही ईश्वर के प्रति लगाओ। बाबा मेरे सारे नाते तेरे साथ हैं, मेरा साजन भी तू है तो मेरा बच्चा भी तू है। फिर बच्चा कितना भी हैरान परेशान करेगा, आपको दुख नहीं होगा, क्योंकि आपकी अंतरात्मा ने ये पक्का कर लिया है कि मेरा बड़ा और पहला बच्चा तो प्यारा शिव बाबा है, वो तो मुझे तंग करता ही नहीं है, वो तो मुझे परेशानियों से मुक्त करता है, वो तो मुझे सहयोग देता है, वो तो मेरी सेवा करता है। ऐसे ही हर संबंध, और जैसे जैसे मैं उन्हीं ही जो समस्याओं के कारण बन रहे हैं, उन्हीं ही कारणों को मैं उसको चेंज करके ईश्वर में लगाती हूं तो वो निवारण हो जाता है, ये पक्की बात है। धन की कमी महसूस ही नहीं होगी क्योंकि मैंने धन को इतने अच्छे ढंग से सफल किया है कि चाहे थोड़ा भी है, दो रोटी खा के भी और ईश्वरीय सेवा की है, तो बाबा ऐसे बच्चे को कभी कमी होने ही नहीं देता। ये बातें हमारी स्थिति को ऊंचा उठाती हैं। इस इसका हमारी कर्मों की गति से गहरा कनेक्शन है, परंतु वो अलग विषय है, मैं उस पर नहीं जा रही हूँ, परंतु इसका मेरी स्थिति से बहुत गहरा कनेक्शन है, क्योंकि तब मेरी स्थिति निर्विघ्न रहती है, और जब स्थिति निर्विघ्न रहती है तो परिस्थिति हमारे सामने टिक नहीं सकती, टिक नहीं सकती। एक माता थी, उसका पति नहीं था, बहुत बूढ़ी हो गई थी, पति पहले शरीर छोड़ गया, बेटा था, एक ही बेटा था, और वो ब्रह्मा कुमारी उसको इतना पसंद नहीं करता था, लेकिन उसको मालूम था मेरी माँ सेंटर पर जाती है और वो बुजुर्ग है और पिता भी शरीर छोड़ गया, तो समझदार था वो, पढ़ा लिखा था बेटा, अच्छा कमाता था, तो वो ये चाहता नहीं था कि मैं माँ को रोकूं और ये दुखी हो, तो एक समझ के नाते से वो उसको छुट्टी देता था कि भले जाए, पर और किसी प्रकार का सहयोग, घर में जो कुछ चाहिए वो करता था सब कुछ, लेकिन माँ की इच्छा होती थी ये इतना कमाता है तो मैं इसको कैसे बाबा का बनाऊं और इसका धन बाबा की सेवा में लगे, उसका संकल्प चलता था बार बार। तो उसने क्या युक्ति अपनाई, और ये भी समझती थी कि बेटा मानता नहीं है, बेटे को बस इतना ही माँ के प्रति जो आदर भाव था, तो समझता था मैं इसको रोकूंगा तो इसको दुख होगा, भले जाए बस इतना ही। तो वो माता क्योंकि समझती थी कि कैसे इसका भाग्य बन सकता है, और उसकी माता की भी अंतरात्मा अंदर से हाँ खुश रहे, संतुष्ट रहे, तो वो क्या करती थी कि जैसे वो कुछ घर में लाता था, कोई भी चीज लाता था, यहाँ तक कि एप्पल भी मान लिए जो एक किलो लाया और चार एप्पल हैं, तो वो उसमें से दो एप्पल या एक एप्पल, हाँ माचिस भी लाया, डजन माचिस हैं तो दो माचिस, मोमबत्ती भी लाया। मैं छोटी से छोटी बात इसलिए सुना रही हूँ कि कैसे उस माता के दिल में जो भाव बाबा के प्रति थे और अपने बच्चे का भाग्य बनाने के प्रति थे, इतना उसके पास कोई पॉकेट मनी भी नहीं थी, तो वो जो उसको कपड़े के लिए पैसा देता था या अन्य कोई घर खर्च के लिए पैसा देता था, तो वो थोड़ा हिस्सा जरूर निकालती थी, हर छोटी से छोटी चीज का भी हिस्सा निकालती थी और थैली में रख के बाबा के घर ले आती थी। तो हम उसको कहते थे, ये प्रैक्टिकल हमारे पास ही वो माता आती थी, अच्छी घर की थी, तो हम उसको कहते थे माता तुम वैसे भी बूढ़ी हो, ये थैला उठा के ले आती हो हर बार, कभी उसमें घी का डब्बा है तो कभी दूध का डब्बा है, हाँ तो कभी फल है तो कभी कुछ है। कहती थी मैं संतुष्टि तभी हूँ, खुशी तभी हूँ, मैं निर्विघ्नी तभी हूँ, मेरी खुशी है इसमें, मेरी मनोस्थिति बहुत अच्छी रहती है और मेरे को लगता है मेरा भी भाग्य बन रहा है और इनडायरेक्ट मेरे बच्चे का भी भाग्य बन रहा है। तो उसने कैसे युक्ति से उस धन को और उस संबंध को बाबा के प्रति ट्रांसफर किया, तो कहा बाबा भी तो मेरा बड़ा बेटा है ना, ये बेटा इस जन्म की पालना कर रहा है, बाबा तो मेरा हर जन्म की पालना करेगा। अपने हमें मनोस्थिति ऐसे हमेशा पॉजिटिव रखनी है। तो देखा गया है कि जब हम अपने तन मन धन को, संबंध को, स्वभाव को, समय को बाबा के प्रति ट्रांसफर करते हैं, तो उनके प्रति से ही आई हुई परीक्षाएं अपने आप हल हो जाती है। फिर कोई कोई बातें बड़ी होती भी हैं, घटनाएं घटती हैं। बाबा ने कहा वह बच्चे आपको मैंने 84 जन्मों की कहानी सुनाई है, आपको इस सारे वर्ल्ड ड्रामा का रहस्य बताया है, क्या आप अपने पास्ट को, अपने प्रेजेंट को, فیوچر کو نہیں جانتی ہو؟ تو جیسے ترکال درشی پتا رچنا کے آدھی مدھے انت کو جانتا ہے، تو میں بھی اس کی سنتان ماسٹر ترکال درشی اس سمجھ کو یوز کر کے اپنی استھتی کو ہلچل میں نہ لاؤں، سمجھ جائیں کہ کوئی میرے کرم کا کھاتا ہے، کچھ ہم چکتو کر رہے ہیں، کچھ ہم جمع کر رہے ہیں، اس لیے مجھے کوئی بات میں حیران پریشان نہیں ہونا ہے. تبھی ہم نے کہا باتوں کی لسٹ تو 10,000 سے بھی اوپر نکل آئے گی، پرنتو مجھ کو بابا نے جو سمجھ دی، جو گیان دیا، اسے مجھے یوز کرنا ہے. کیا میں صرف مرلی سن کر خوش ہوتی رہتی ہوں، پڑھ کے خوش ہوتی رہتی ہوں، لکھ کر خوش ہوتی رہتی ہوں؟ اچھی بات ہے، بار بار ڈائری کھول کے بھی دیکھتی ہوں، پر میں نے اس کو یوز کیا؟ جب کوئی بات آئی اس سمے اس کی سمرتی آئی، بس بابا ڈراما میں اس آتما کا پارٹ ہے، بس تو میں نشچنت ہو گئی. یا سارا دن وہی چنتن کرتی رہی، روز روز گھڑی گھڑی وہی بات، میرے ساتھ ایسا کیوں ہوتا ہے. پھر کئی ماتیں تو دیکھو کتنا رونا روتی رہتی ہیں، میرے ساتھ ایسا کیوں ہوتا ہے، میرا پارٹ ایسا کیوں ہے، میرا کھاتا بڑا کڑا ہے. بابا نے کیا اس کا اتر نہیں دیا ہوا؟ بولو دیا ہوا یا نہیں دیا ہوا ہے. شروع سے یگے سے آدھی کال سے ہی دیکھو سب نے پریکشائیں پار کی ہے، بنا پریکشا کوئی آگے نہیں بڑھتا ہے. اسکول میں بھی بچے کو ٹیسٹ لیتے ہیں تو پہلی سے دوسری کلاس میں بھیجتے ہیں، نہیں تو بھیج دیتے ہیں اسے. آپ کتنا بھی کہو میرا بچہ بڑا ہوشیار ہے، بڑا لائق ہے، ہاں اتنا انٹیلیجنٹ ہے، لیکن ٹیچر کیا اتنے کہنے سے اس کو دوسری کلاس میں بھیج دے گا؟ بولو نہیں بھیجے گا. ہم کتنا ہی سوچیں میں تو بابا کی یوگن بن گئی، میں نے اتنا تیاگ کیا، میں اتنی سیوا کرتی ہوں، پھر بھی میرے آگے پریکشا کیوں ہے؟ ارے وہ ہے ہی اسی لیے پریکشا، نہیں تو آپ دوسری کلاس میں جاؤ گی کیسے، آگے بڑھو گی کیسے، انوبھوی بنو گی کیسے، کھاتا کلیئر کرو گی کیسے، بھوشیہ جمع کرو گی کیسے؟ ہے اسی لیے. ٹھیک ہے، منظور ہے یہ بات؟ جن کو منظور ہے ہاتھ ہلاؤ. ویری گڈ، ویری گڈ. تو ہمیں کوئی بھی چھوٹی بڑی بات میں، نہ بڑی میں نہ چھوٹی میں، ہاں کئی بار چھوٹی چھوٹی بات سے بھی ڈسٹرب ہو جاتے ہیں، استھتی کو ہلچل میں لے آتے ہیں. تو بابا کہتا ہے مکھ میں بابا کی یاد کا ملہرا رکھو. ساکار مرلیوں میں آتی ہے نا یہ بات، بابا سناتا ہے کئی بار، ہاں معلوم ہے یہ بات کہ ایک ساس اور بہو کی کہانی ہے. کہانی میں شارٹ میں بتاتی ہوں کہ ایک ساس تھی اور بہو آپس میں رہتے تھے، پریوار میں ہوتا ہے. تو بہو تھوڑا تھوڑا ڈسٹرب ہوتی تھی ساس کی کوئی کوئی بات سے، یہاں ساسیں تو بیٹھی ہوں گی کہیں، ہاں تو آپ نہیں سمجھنا کہ وہ کہانی صرف آپ کی ہے، ہاں یا آپ ایسی ساس ہو، وہ تو آپ رول پلے بہویں بھی بیٹھی ہوں گی، ایسے تھوڑا ساسیں ہی بیٹھی ہیں، بہویں بھی تو بیٹھی ہیں، مانا وہ رول تو پلے کرنا پڑتا ہے نا. ہو تو آپ شریشت آتما ایشوری سنتان، ساس نے بھی پہلے بہو کا رول پلے کیا ہوا ہوگا. ہاں تو بہو نا تھوڑی پریشان ہو گئی کہ میری ساس ٹوکتی رہتی ہے، ٹوکتی رہتی ہے میرا. ہاں اب ایسے کوئی، آپ تو بابا کی بچیاں ہو، کوئی کی ساس ایسی ہوگی تو کہے گی میرا یوگ اسی لیے نہیں لگتا ہے، میں تو بڑی پریشان ہو گئی ہوں. ہاں کیا کیا سوچ لیتے ہیں. تو وہ گئی آخر گرو کے پاس، یہ لوکک دنیا کی کہانی ہے. تو گرو کو کہا کہ ایسے ایسے میری جو ساس ہے نا وہ مجھے ٹوکتی رہتی ہے، ٹوکتی رہتی ہے، میں بڑی دکھی ہوں. تو گرو نے کہا اچھا کوئی بات نہیں، میں تمہیں ایک ملہرا دیتا ہوں، ہاں تعبیذ دیتا ہوں، تو جب وہ تمہاری سانس کچھ ٹوکے یا بولے، ہاں غصہ کرے، تو تم اس کو مکھ میں رکھ لینا. اس نے سوچا یہ تو بڑا آسان طریقہ ہے. پھر گرو نے کہا دھیان رکھنا وہ مکھ سے گرے نہیں. اب جب مکھ سے گرے نہیں تو مکھ کیا ہوگا؟ ہاں بند ہو جائے گا. چھوٹا بچہ بھی روتا ہے آپ کیا کرتے ہو؟ اس کے مکھ میں ٹافی ڈال دیتے ہیں, اس کا رونا بند ہو جاتا ہے. باہ باہ کر رہا ہوتا ہے ٹافی آتے ہی, نہیں تو روئے گا تو ٹافی باہر گر جائے گی نا. اور سچ مچ ایسے ہی ہوا, وہ گھر آئی جیسے ہی اور گھر کے گیٹ میں وہ گھسی تھی تو ساس نے بولنا شروع کر دیا تیز تیز, کہاں سے آئی ہو, دیکھا نہیں گھڑی کیا بج رہا ہے, خوب غصہ کرنا شروع کیا. اس نے پھٹافٹ جیسا گرو نے کہا تھا پرس کھولا اور وہ تابیز نکالی اور مکھ میں ڈال لی. اب یاد بھی آ گیا کہ گرو نے کہا تھا مکھ سے گرے نہیں, اب اس کو مکھ بند کرنا پڑا. اب مکھ بند ہے, وہ چپ ہے اور ساس بول بول کے تھک کے اپنے کمرے میں چلی گئی. تو لڑائی تو ہوئی نہیں اس دن. ہاں تالی تو دو ہاتھ سے بجتی ہے نا, تو آپ نے تو دو ہاتھ سے بجا بھی دی. آپ تو ایک ہاتھ کی بھی انوبھوی ہو بجانے کی, ایسے نا. تو اس دن جھگڑا نہیں ہوا, اسے اچھا لگا. تو وہ اگلے دن پھر گرو کے پاس گئی. گرو نے کہا ٹھیک رہا؟ تو کہتی ہے کہ ہاں گرو جی جھگڑا تو نہیں ہوا, کیونکہ آپ نے مجھے وہ ملہرا دیا تھا اور میں نے جیسا آپ نے کہا تھا کہ مکھ سے گرے نہیں تو میں نے مکھ بند رکھا. تو گرو تو سمجھ گیا اب ایک بول بول کے کہاں تک وہ کرے گا. کہتی پر ایک بات ہے گرو جی. گرو جی نے کہا اب کیا ہو گیا؟ کہتی صرف یہ کہ وہ جو بول رہی تھی نا وہ میں سن رہی تھی اور میرا من اتنا خراب ہوا, اتنا خراب ہوا. کیونکہ جب آپ سن لیتے ہو کوئی نے آپ کی گلانی کی ہے, ہاں آپ کے لیے الٹا سلٹا بولا ہے, ابھی بیٹھے بیٹھے بھی گیٹ سے باہر نکلتے مان لیا جائے کوئی بول دے دیکھو دیکھو یہ چل کیسے رہی ہے, منٹ مثال کے طور پہ, ہاں تو بڑے من میں ہلچل آ جائے گی. آپ کی تو ابھی نہیں آئے گی کیونکہ آپ تو ابھی بالکل ہاں فرشتے ہو, فرشتوں کے اوپر اثر نہیں ہوتا نا. تو اس نے جب سنایا گرو کو کہ گرو جی اس نے تو میرے لیے بہت الٹا سلٹا بولا, بہت گالیاں دی میرے کو, اس لیے میرا من بڑا خراب ہوا. جھگڑا تو نہیں ہوا لیکن میرا من بڑا خراب ہوا. تو گرو جی نے کہا اچھا, تو دو گولیاں روئی کی بنا کے دے دی. کہا اچھا جب وہ بولے نا تو ایک کان میں ڈال لینا, کان بھی بند ہو جائیں گے تو سنے گی نہیں. تو وہی ہوا, اگلے دن پھر کوئی بات ہوئی ساس نے کچھ بولا تو اس نے مکھ میں ملہرا ڈال دیا, کان میں گولیاں ڈال دی. اب پھر اگلے دن وہ پھر گئی گرو کے پاس. گرو نے کہا اب کیا سمسیا ہے؟ کہتی ہے گرو جی جھگڑا تو نہیں ہوا اور میں نے سنا بھی نہیں اس نے کیا کیا بولا کیونکہ میرے کان بند تھے, لیکن جب وہ بول رہی تھی نا تو میں اس کی شکل دیکھ رہی تھی ایسے ایسے, تو مجھے ساری رات نیند ہی نہیں آئی اور بار بار میرے کو آنکھوں کے آگے اس کی شکل ہی دکھائی دے کہ وہ ایسے گھور رہی ہے میرے کو. ہاں جب کوئی الٹا بولتا ہے تو شکل کیسی ہو جاتی ہے پتہ ہے نا. بولنا تو چھوڑو, کسی کے من میں پریم نہیں ہوتا اور وہ آپ کی طرف دیکھے تو اس کی شکل کیسی ہوتی ہے, فرق پڑ جاتا ہے نا, نین ہی بتا دیتے ہیں. کہتے اس لیے مجھے بار بار اس کی وہ شکل کڑوی سی سامنے آئے اور رات کو مجھے نیند ہی نہیں آئی. اب گرو جی کے پاس تو اس کا کوئی حل تھا ہی نہیں, پرنتو پیارے بابا نے ہم بچوں کو ہر بات کا حل دیا ہے, ہر بات کا. بچے تم سنتے ہوئے بھی نہیں سنو, کان میں گولی ڈالنے کی ضرورت نہیں ہے. تم دیکھتے ہوئے بھی مت دیکھو, تم کسی بھی بات کے پربھاؤ میں مت آؤ. یہ کرم اندریاں صرف آپ کی نوکر ہیں, آپ تو ان کی مالک ہو. آپ کون بیٹھی ہو سب, مالک یا نوکر؟ مالک. ماتیں تو ویسے بھی مالک ہوتی, گھر کی بھی مالک ہوتی ہیں. تو اس راجیہ کی مالک نہیں ہو کیا؟ آنکھ کی مالک نہیں ہو؟ بولو، کانوں کی مالک نہیں ہو؟ مکھ کی مالک نہیں ہو؟ جیب کی مالک نہیں ہو؟ ہاں یا نہ؟ سب کی ہاں، ویری گڈ. ہاں تو میں مالک ہوں، میں ان کرمندریوں کی راجا ہوں، سوراجیہ ادھیکاری آتما ہوں، یہ بھولو نہیں. یہ تو نمت ماتر میرے مادھیم ہیں، کرمچاری سیوا دھاری ہیں، مجھے ان کے انوسار نہیں چلنا، یہ میرے انوسار چلنے والے ہیں. تو جب ہم اپنی کرمندریوں کے بھی مالک بن کے چلتے ہیں، کیونکہ میں اس کی راجا آتما ہوں. ہاں گیتا میں بھی اسی لیے کہا ہے، شریر رتھ ہے اور اس کو چلانے والی رتھی، اس کی مالک میں، اس پر سوار، اس کی رتھوان، رتھی ہوں. تو آپ سب رتھی ہو، مالک ہو. میں سوراجیہ ادھیکاری آتما ہوں، تو ان کرمندریوں کے آپ راجا ہوں گے، ان کے پربھاؤ میں نہیں آئیں گے. تو جو ان کے پربھاؤ میں نہیں آتا، ان کا راجا بن جاتا ہے، تو وہ ہر حالات کا راجا بن جاتا ہے، ہر پرستھتی کا راجا بن جاتا ہے. اس کو کوئی پرستھتی بھی ڈگمگ نہیں کر سکتی. تو سوئم کو وہ اس سے نیارا ہو کر کے اس کو ہینڈل کرنا جان جاتا ہے کہ اس بات میں مجھے کیسے کرنا ہے. اب اس بات کے آپ انوبھوی بنتے جاؤ، انوبھوی بنتے جاؤ، مالک بنتے جاؤ، اتھارٹی بنتے جاؤ. یہ ہے سو ستھتی سے پرستھتی پر قابو کرنا، پرستھتی کو بدل دینا. تو آپ پیارے بابا کی وہ شیو شکتیاں ہیں، وہ ماسٹر سرو شکتیوان آتمائیں ہیں، سوراجیہ ادھیکاری آتمائیں ہیں. ٹھیک ہے؟ ہاں تو کوئی بھی بات آپ کو ہلچل میں نہیں آنی چاہیے، اور رونا تو بالکل نہیں ہے. ہاں پرستھتی میں سب سے زیادہ ماتا ایفیکٹ میں آتی ہے، رونا شروع کر دیتی ہیں، اپنی غلطی ہوتی ہے تو بھی رونا شروع کر دیتی ہیں. تو اس بچی سے یہ بھی پریورتن کر کے جاؤ کہ مجھے اپنی ستھتی ایسی شریشٹھ رکھنی ہے کہ کسی بھی بات کے کارن سے میرا من پریشان نہیں ہو، آنکھوں میں آنسو نہیں آئے، من کو ہلچل میں نہیں لائے. پسند ہے سب کو؟ یہ سب کو پسند ہے؟ اوم شانتی. بھوک بھی لگ رہی ہوگی، ہاں پر ابھی تو آپ مالک ہو نا سب.
پریم کے پتھ پر سیوا ڈگر پر، پریم کے پتھ پر سیوا ڈگر پر چلنا سکھاتے چال فرشتوں رہے.